الحمدللہ الحمدللہ رب العالمین، الصلاۃ والسلام علی رسول الکریم، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اب جو سورہ البقرہ کی فصل چل رہی ہے، اس میں کچھ قوانین زیر بحث ہیں جو اللہ تعالیٰ نے اس تمہید کے ساتھ بیان کرنے شروع کیے ہیں کہ الہ واحد ایک ہی ہے، اور قانون دینے کا حق صرف الہ کو حاصل ہے. تو اب اس روشنی میں کچھ قوانین دیے جا رہے ہیں. آج جو قانون ہم پڑھ رہے ہیں یہ آیت 183 ہے، 183. فرمایا کہ یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. اے ایمان والو، تم پر ویسے ہی روزے فرض کیے گئے ہیں جیسے تم سے پہلی قوموں پر فرض کیے گئے تھے، تاکہ تم تقوی اختیار کرو. یہ جملہ بہت مشکل بھی ہے اور آسان بھی ہے. آسان اس اعتبار سے ہے کہ کوئی مشکل لفظ نہیں ہے، لیکن مشکل اس اعتبار سے ہے کہ اس حکم کے معنی صحابہ کے لیے کیا تھے. یعنی یہ کہا گیا ہے کہ جیسے پہلے لوگوں پر روزہ فرض کیا گیا ویسے تم پر فرض کیا گیا ہے. ایک معنی اس کے یہ ہیں کہ بس روزے فرض کر دیے گئے، جیسے پہلوں پر فرض تھے تمہارے اوپر بھی فرض کر دیے. ایک اس کے معنی یہ ہیں کہ جس طرح سے روزے ان کو کہا گیا تھا ویسے ہی تم رکھو. دوسرے معنی یہ ممکن ہے کہ جس طرح میں نے ان پر روزے فرض کیے تھے اسی طرح تم بھی رکھو. اور تیسرے معنی یہ ہیں کہ بھئی روزے کی ذمہ داری دینی تھی، جیسے پہلوں کو دی یا ویسے تمہیں دے دی. تو یہ تینوں معنی ہیں. اب آگے جو بات ہے اور جو صحابہ نے سمجھی، آگے چل کر آیت نمبر 4-5 آیتیں چھوڑ کر یہ غالباً 187 میں جا کر یہ بات واضح ہو جائے گی کہ صحابہ نے کیسے سمجھا تھا اس کو. تو یہاں صرف اتنی بات سمجھ لیجئے کہ لفظی جو معنی ہے کہ جیسے تم سے پہلے لوگوں پر روزے فرض کیے گئے ویسے ہی تم پر فرض کیے گئے. روزے کی فرضیت کی وجہ یہاں بتا دی گئی ہے، تاکہ لعلکم تتقون. تتقون عربی زبان میں جب اس طرح سے استعمال ہوتا ہے تو اس میں تقوی کا مفہوم بھی ہوتا ہے اور بچنے کا مفہوم بھی ہوتا ہے. تقوی کا مفہوم یہ ہے کہ نیکی اختیار کرو گے، نیک بن جاؤ گے، روزے رکھو گے، تمہارے اندر نیکی کا جذبہ پیدا ہوگا، کچھ اپنے نفس پہ قابو پانا سیکھو گے، تمہاری تربیت ہوگی. اور بچنے کے معنی یہ ہیں کہ روزے رکھو گے تو تمہارے گناہ جھڑ جائیں گے، گناہ جھڑ جائیں گے تو تم دوزخ سے بچ جاؤ گے. اب ہمارے ہاں دونوں طرح کی باتیں اس آیت کے بارے میں کہی جاتی ہیں. زیادہ مفسرین کی جو رجحان ہے وہ اس طرف ہے کہ تقوی بمعنی نیکی پیدا ہو، تمہاری اصلاح ہو، تمہارے اندر نیکی کا جذبہ پیدا ہو جائے یا اپنے نفس پر قابو پانا سیکھ لو. تو گویا یہ روزے کی سمجھ لیجئے کہ فرض کرنے کی وجہ ہے، اس کی جو بھی اس کا فائدہ ہونا ہے اس کو بیان کیا گیا. تو بچنے کا مفہوم بھی اور تقوی کا مفہوم بھی دونوں اکٹھے بھی مانے جا سکتے ہیں. تقوی اختیار کرو گے تو بچو گے، ٹھیک ہے. اور خود تقوی کے اندر، یہ میں شروع میں جب پہلی آیت اس سورہ کی تفسیر کی تھی تو اس میں ہدن للمتقین کے لفظ کے تحت میں نے یہ بتایا تھا کہ تقوی دراصل خدا سے پرہیزگاری کا، خدا کے حوالے سے دنیا میں پرہیزگاری کا نام ہے کہ میں بچ بچا کے غلط چیزوں سے اپنے آپ کو بچا لوں، لیکن اس کی بنیادی وصف یہ ہے کہ میں غلطی ماننے کو تیار ہو جاؤں، میں اپنی غلطی درست کرنے کو تیار ہو جاؤں، حق بات جب سامنے آ جائے تو اس کو مان لوں. تو تقوی یہاں سے شروع ہو کر نماز پڑھنے تک، روزہ رکھنے تک، جھوٹ نہ بولنے تک پہنچ جاتا. تو روزہ یہ کام بہت تیزی کے ساتھ کرتا ہے کہ جب میں روزہ رکھتا ہوں تو دراصل میں اپنے اوپر کچھ مصنوعی پابندیاں لگا لیتا ہوں کہ میں نے پانی بھی نہیں پینا، میں نے کھانا بھی نہیں کھانا، میں نے یہ نہیں کرنا، میں نے وہ نہیں کرنا. یہ جب پابندیاں میں لگا لیتا ہوں تو مجھے پابندیوں میں رہنا آ جاتا ہے. میں سیکھ لیتا ہوں کہ بھوک کو کیسے بھوک کے باوجود قابو رکھنا ہے، پیاس کے باوجود پیاس کو پانی نہیں پینا. تو اس سے میرے اندر یہ جذبہ پیدا ہو جاتا ہے کہ میں عام زندگی میں بھی ان برائیوں سے بچوں جو اسی طرح کی، کہیں کوئی لذت کا معاملہ ہے، کہیں کوئی جھوٹ کا معاملہ ہے، کہیں کوئی دفاع کا معاملہ ہے، کہیں انا کا معاملہ ہے، تو وہاں پر میں اپنے آپ کو قابو پانا سیکھوں. یہ قابو پانا سیکھنا ہی तकवे का एक बड़ा पहलू है। खुदा खौफी भी तर्जमा किया जा सकता है कि खुदा खौफी पैदा हो, अपने आप को काबू करना भी इसका मतलब किया जा सकता है, और हक परस्ती भी इसका मतलब किया जा सकता है। तो ये सारे, लेकिन यहाँ अपने नफ्स पर काबू पाना है। तो जो दुनिया में इन बुराइयों पर अपने नफ्स को काबू पा लेता है वो क़यामत वाले दिन कामयाब होगा। ये लअल्लकुम तत्तकून होगा। अब सयाम को समझ लीजिए कि सयाम क्या चीज़ है। चूँकि हमारे यहाँ ये सुन्नत मतवात्रा से चला रहा है, इसको समझाने के लिए ज़्यादा ज़रूरत नहीं है, लेकिन इतनी बात वाज रहनी चाहिए कि हम खुदा की खातिर सुबह से शाम तक, सहरी से लेकर सूरज डूबने तक ना कुछ खाते हैं, ना पीते हैं, ना कोई जिनसी मामला करते हैं। तो ये चीज़ हमारे लिए, तीन चीज़ें, खाना पीना और ये मामला करना, ये तीनों मना हो जाते हैं। और ये मना हो जाते हैं किस लिए? सिर्फ खुदा के लिए, सिर्फ खुदा के लिए। और कोई इसमें, यानी ये वाहिद इबादत है कि जिसको करते हुए दिखाई नहीं देता किसी को। किसी को क्या पता कि आपने पानी पिया कि नहीं पिया, किसी को नहीं पता कि आपने खाना खाया कि नहीं खाया। तो ये दिखाई सिर्फ अल्लाह के लिए हो रहा होता है। चुनांचे अकेले आप किसी जगह बैठे हों घर में, फ्रिज में ठंडा पानी पड़ा हुआ है, इसके बावजूद अगर आप पानी नहीं पी रहे तो इसका मतलब है कि आप ठीक मानी में जो तकवे का मफहूम है वो आप पूरी तरह से अदा कर रहे हैं, कि सिर्फ खुदा के खौफ की वजह से ना पानी पी रहे हैं, ना खाना खा रहे हैं, ना कुछ कर रहे हैं। तो ये वो तकवे की, सयाम का मतलब असल में तकवे का, यूँ कह लीजिए कि अपने ऊपर खुद तारी करने का नाम है। कि तकवा मैंने तीन चीज़ों के अंदर अपने ऊपर तारी कर लिया है, कि तीन काम तो मैंने नहीं करने सारा दिन। और इसमें वो लोग भी आप देखे होंगे कि जो स्मोकिंग करते हैं लेकिन रोज़ों में वो भी सुबह से शाम तक नहीं करते। तो वो एक आदमी जो आम जिंदगी में सिगरेट पे सिगरेट पी रहा होता है, वो भी रोज़ों में आकर इतना मुत्तकी हो जाता है कि सुबह से शाम तक सिगरेट नहीं पीता। तो ये तकवे का वो असर है जो रोज़ा जो है वो ज़बरदस्ती हमारे ऊपर तारी करता है। तो इसलिए फिर ज़्यादा मुफस्सरीन की राय यही रही कि लअल्लकुम तत्तकून का मतलब तकवा इख्तियार करना। अय्यामन मादूदात, अगर तो ये पुराने ज़माने के रोज़ों की बात हो रही है तो इसका मानी होंगे कि बस दो चार रोज़े हैं। पुरानी उम्मतों में रोज़ा यूं था कि हर महीने में तीन रोज़े रखे जाते थे, हर महीने में तीन रोज़े रखे जाते थे, और बाज़ कौमों के अंदर 13, 14, 15 मिड जो महीने का है उसमें रोज़े रखे जाते थे, और कुछ लोग आगे पीछे भी कर लेते थे, लाजम नहीं था कि 13, 14, 15 में रखे जाए। तो ये अरबों के यहाँ इसे अय्याम 20 के रोज़े कहते हैं। तो ये रोज़े रखते थे, ये थोड़े से रोज़े होते थे। तो अब फरमाया कि तुम्हारे ऊपर मैंने वो रोज़े फ़र्ज़ किए जैसे पहली उम्मतों पर फ़र्ज़ हुए, तो गोया उनको हर महीने तीन रोज़े रखने, गिनती के थोड़े से दिन। और इस कानून में ये भी शामिल था कि जो भी रोज़े रखेगा तो अगर वो मरीज हो गया है या सफ़र में है तो दूसरे दिनों में गिनती पूरी करेगा। ठीक, कि मिसाल के तौर पर रोज़ा, आज रोज़ा है तो मैं बीमार हो गया हूँ, तो अल्लाह ताला ने रुख्सत दी कि मैं आज नहीं रखूँ रोज़ा लेकिन बाद में गिनती पूरी कर लूँ। अब इस जुमले से पता चल रहा है कि नहीं, ये रोज़े ऐसे नहीं हैं कि किसी भी दिन रखे जा सकते हैं, वरना ये जुमला बोलने की ज़रूरत नहीं है कि भाई बाद में पूरे कर लेना। चुनाचे इससे पता चल रहा है कि ये रमज़ान के रोज़े ही जो हमारे ऊपर फ़र्ज़ किए गए हैं उसी के पहलू से, क्योंकि मखसूस दिनों में रोज़े रखने हैं, मखसूस दिनों में रोज़े रखने हैं, तभी उसमें नहीं रख सकेंगे तो बाद में पूरे करने पड़ेंगे। तो वगरना अगर हर महीने तीन रखने हैं तो आज मैं बीमार हूँ तो किस दिन रख सकता हूँ, गिनती पूरे करने का तो तसव्वुर ही नहीं होगा फिर, क्योंकि उसकी कोई महदूदियत है ही नहीं। तो अय्यामन मादूदात से मुराद यह है कि मुतय्यन दिनों के रोज़े हैं, 30 रोज़े फ़र्ज़ किए जा रहे हैं, या ये मतलब लेना पड़ेगा कि हर महीने में तीन फ़र्ज़ किए जा रहे हैं। तो अगर किसी महीने में तुम तीन ना रख सको तो बाकी महीनों में फिर दिन पूरे करने पड़ेंगे, इसके अलावा फिर हम कोई मतलब नहीं ले सकते। क्योंकि गिनती पूरी करने का मतलब उसी वक्त होगा कि जब हमने गिनती पूरी करनी है बाद में भी। तो अय्यामन मादूदात का मतलब थोड़े नहीं फिर, जैसा कि अक्सर मुफस्सिरीन लिया है, यानी गिनकर मैं मुकर्रर कर रहा हूँ रोज़े कि तुमने 29 या 30 रखने हैं। वो आगे अल्लाह ताला ने बता दिया कि रमज़ान के रोज़े रखने हैं, तो रमज़ान के अगर 30 दिन होंगे तो 30 रखने हैं, 29 होंगे तो 29 रखने हैं। और अगर तीन तीन दिन के लें तो फिर तीन दिन मुकर्रर होंगे, कि अगर हर महीने 3 रोज़े रखने हैं तो अगर किसी महीने में बीमारी की वजह से 3 नहीं रखे गए तो दूसरे महीने में पूरे किए जाएंगे। ये इसका मतलब लेना पड़ेगा कि अगर तुम मरीज़ हो या सफ़र पे हो तो फिर दूसरे दिनों में रोज़े पूरे करोगे। अब सफ़र बाद का लंबे होते थे पुराने ज़माने में, महीने का सफ़र हो गया, 15 दिन का हो गया तो रोज़े छूट सकते थे। وَعَلَلَّذِينَ يُتِيكُونَهُ فِدْيَةٌ طَعَامُ مِسْكِينٍ، یہ آیت بھی بڑی مشکل ہے، کافی مفسرین کو اس میں مشکلیں پیش آئی ہیں۔ ایک اس میں رائے یہ ہے کہ جو روزے کی طاقت رکھتا ہو، اور دوسری رائے یہ ہے کہ جو فدیہ دینے کی طاقت رکھتا ہو۔ دونوں سے معنی بدل جائیں گے، کہ تم دوسرے دنوں میں روزہ پورا کر سکتے ہو، اور اگر تمہارے پاس طاقت ہو فدیہ دینے کی، یعنی پیسے موجود ہیں، تو تم ایک مسکین کا کھانا کھلا دو گے ایک روزے کے بدلے میں، ٹھیک ہے۔ دوسری رائے یہ ہے کہ تمہارے اندر روزہ رکھنے کی طاقت ہو، تو تم نے سفر کی وجہ سے روزہ چھوڑا، بیماری کی وجہ سے روزہ چھوڑا، لیکن تمہارے اندر روزہ رکھنے کی طاقت ہے، ہلکا سا سر درد تھا، روزہ تب چھوڑ دیا، یا سفر آسان سا تھا روزہ رکھ سکتے تھے، یا آدمی جوان تھا روزہ رکھ سکتا تھا، سفر میں طاقت رکھتا تھا روزے کی، لیکن روزہ چھوڑا ہے بیماری میں یا سفر میں، تو وہ گنتی بھی پوری کرے گا اور فدیہ بھی دے گا۔ سمجھ رہے نا جی؟ ایک صورت یہ ہے کہ آدمی کو روزہ چھوڑا اس نے بیماری کی وجہ سے، تو اس کے پاس کہا گیا کہ تمہارے پاس پیسے ہیں تو فدیہ دے دو، روزہ تم نہیں رکھ سکے، اگر روزہ نہیں رکھ سکے تو فدیہ دے دو۔ دوسری رائے یہ ہے کہ روزہ تم نے رکھا ہے، چھوڑا ہے، اور تمہارے پاس روزہ رکھنے کی طاقت تھی، تو تم اب روزہ بھی گنتی بھی پوری کرو گے اور فدیہ بھی دو گے۔ تیسری اوپینین یہ ہے کہ فدیے کی طاقت روزے کی طاقت ہے، تو تم فدیے کی طاقت ہے تو روزہ رکھو گے اور فدیہ بھی دو گے۔ 3 آ رہا ہو گئی، ایک میں صرف فدیہ دینا ہے، ایک میں فدیہ بھی دینا ہے اور روزہ بھی رکھنا ہے، اور دوسرے میں، تیسری رائے میں طاقت کا فرق ہے کہ طاقت روزے کی ہے کہ فدیہ کی ہے، ٹھیک ہے۔ تو یہ 3 آ رہا ہے۔ میری رائے اس میں اپنی بتا دیتا ہوں، اور اپنے استاد کی بھی رائے بتا دیتا ہوں۔ میرے استاد کی رائے یہ ہے کہ جس کے پاس طاقت ہو فدیے کی، تو وہ روزہ پوری گنتی پوری نہ کرے، روزہ رکھنے کی بجائے ایک آدمی کا کھانا کھلا دے۔ یہ پرانا قانون ہے، اب منسوخ ہو گیا ہے، یہاں جو آغاز ہوا ہے یہ پرانے قانون سے ہوا ہے ان کے خیال میں، کہ اگر آپ کے پاس طاقت ہے فدیہ دینے کی اور روزہ نہیں رکھ پا رہے، تو آپ فدیہ دے کر روزہ کی قیمت ادا کر دیں، بس انشاءاللہ روزے کا ثواب ہو جائے گا۔ اور میری رائے یہ ہے کہ اگر طاقت ہو روزہ رکھنے کی، فدیے کی طاقت نہیں، روزہ رکھنے کی طاقت ہے، اور تم نے سفر میں یا مرض میں روزے کو چھوڑا ہے، تو گنتی پوری کرنے میں تمہیں رخصت دے رہا ہوں، گنتی بعد میں پوری کر لینا، لیکن فدیہ بھی دینا ہے، ٹھیک ہے۔ یہ پہلے قانون سخت رکھا گیا۔ پھر فرمایا کہ فمن تطوع خیرا فہو خیر لہ، تو جو ایک مسکین کو کھانا کھلانے کی بجائے اللہ کی راہ میں زیادہ دینا چاہے تو وہ بھی اچھا، یعنی 2 مسکینوں کو کھلا دیتا ہے ایک روزے کے بدلے میں، 5 کو کھلا دیتا ہے، 10 کو کھلا دیتا ہے، تو یہ تو اور نیکی کا کام ہو گیا۔ تو میں دونوں تعبیروں کے اعتبار سے آیتوں کا ترجمہ کر رہا ہوں، کہ گنتی کے گنے چنے دن ہیں، یعنی مقرر کردہ دن ہے کہ 30 ہیں یا 29 ہیں، ان کے تم نے روزے رکھنے ہیں۔ اگر کوئی بیمار ہو جائے تو یہ گنتی پوری کرنی پڑے گی، سفر پہ جائے تو روزہ چھوڑ سکتا ہے، گنتی پوری کرنی پڑے گی۔ یعنی ایک سخت حکم یہ ہوتا ہے کہ ہر صورت میں رکھنا ہے، سفر میں بھی رکھنا ہے اور بیماری میں بھی رکھنا ہے، لیکن اللہ نے رخصت دی کہ بیمار ہو جاؤ تو رمضان میں روزے چھوڑے جا سکتے ہیں، لیکن بعد میں گنتی پوری کرنی پڑے گی، اور اگر گنتی پوری کرنے میں مشکل پیش آ رہی ہے تو ایک رائے کے مطابق آپ فدیہ دے دیں، بس گنتی پوری کرنے کی ضرورت نہیں۔ میری رائے میں یہ ہے کہ شروع میں یہ حکم یہ تھا کہ گنتی بھی پوری کرنی ہے، اور اگر طاقت تھی روزہ رکھنے کی تو فدیہ بھی دینا ہے۔ آگے فرمایا وان تصوم خیر لکم، فرمایا کہ اگر طاقت تھی تو فدیہ دینے کی بجائے بہتر یہی تھا کہ تم روزہ رکھ لیتے ہیں، یعنی جس کو سفر میں یا بیماری میں روزہ چھوڑنا ہے، تو روزہ چھوڑنے کی بجائے بہتر ہے کہ وہ اسی وقت روزہ رکھ لیتا، نہ فدیہ دینے کا مسئلہ پیدا ہوتا، نہ बाद में गिनती पूरी करने का, कि हल्का सा बीमार हुआ है रोज़ा रख ले, या सफ़र आसान सा है तो रोज़ा रख लेना चाहिए, खाली सफ़र खाली हल्का सा मर्ज़ बहाना नहीं बनाना चाहिए। ये गोया अल्लाह ताला की पूरी बात हो गई, इन कुन तुम तालमून, अगर तुम बात को समझते हो। ये जो कानून था ये पहले नाजल हुआ, ये कानून सख्त रखा गया था इसलिए कि सहाबा भी सख्त ईमान वाले थे। जैसा हमारे जंग के कानून में नरमी की गई है, ऐसा ही यहाँ पर नरमी की गई है। पहले सख्त कानून था, बाज़ जगहों पे अल्लाह ताला ने तदरीज इख्तियार किया कि पहले नरम कानून था बाद में सख्त किया, जैसे शराब के बारे में है, दूसरी चीज़ों के बारे में है, तो पहले कानून नरम था फिर सख्त किया आस्ता आस्ता। लेकिन रमज़ान में अल्लाह ताला ने उल्टा रखा है मामला, क्योंकि सहाबा की जो पहली जमात है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ है वो ईमान में बड़े मजबूत हैं। उनके बारे में अल्लाह ने कहा कि तुम अगर दुश्मन 10 हो और तुम एक हो तो मैदान जंग में उतर सकते हो। बाद में कहा कि नहीं, अब अल्लाह ताला तुम्हारे तखफीफ कर रहे हैं, अब तुम्हारे दुश्मन 2 हो और तुम एक हो तब उतर सकते हो। इतना फ़र्क पड़ा। ऐसे ही रोज़े में भी अल्लाह ताला ने नरम किया है कानून को। पहले कानून सख्त था, पहले कानून ये था कि फ़दिया भी देना होगा और रोज़े की गिनती भी पूरी करनी होगी, या उस्ताद की ताबीर में या दूसरे मुफस्सरीन की ताबीर में आपको फ़दिया देकर जान छूट सकते। उनके काजाबते के मुताबिक कानून आसान था पहले, कि आप गिनती पूरी नहीं करेंगे बस ठीक है, बीमारी आ गई तो आपने फ़दिया दिया और आपकी ज़िम्मेदारी अदा होगी। अब आगे अब अल्लाह ताला इस कानून को, ये आयतें जो अब मैं पढ़ने लगा हूँ ये बाद में कहीं नाजिल हुई हैं तो मज़मून के एतबार से यहाँ लगा दी गई हैं। फरमाया कि शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरआन, रमज़ान का महीना वो महीना है जिसमें कुरान मजीद नाजिल हुआ। हुदन लिन्नास, जो लोगों के लिए हदायत का सामान है, व बैयनातिन मिनल हुदा, और इसके अंदर हदायत की बैयनात हैं, मैं ये वाजे करता हूँ, वल फुरकान, और हक को बातल के दरमियान फैसला करने की चीज़ है। अब ये कुरान की सिफात बताई हैं अल्लाह ताला ने, इनको अच्छी तरह समझना चाहिए। कुरान की सिफात खुद एक लिखने का एक किताब का मौजू है कि कुरान मजीद की सिफात क्या क्या हैं। उनमें से 3 सिफात का यहाँ जिक्र हुआ है, एक हुदन लिन्नास, एक बैयनातुन मिनल हुदा और एक फुरकान। 3 सिफात कुरान की यहाँ बयान हुई हैं। ये लोगों के लिए हदायत है। हदायत के 2 हिस्से होते हैं, हमेशा याद रखिए, एक है गुमराही से हदायत में आना और एक है हदायत के अंदर बेहतर होते चले जाना। तो कुरान दोनों तरह की हदायत देता है। एक ये हदायत है कि हम कुफर से ईमान की तरफ आ जाएं, गुमराही से हदायत की तरफ आ जाएं, और एक हदायत यह है कि मैं हूँ तो हदायत पर लेकिन बेहतर से बेहतर होता चला जाऊँ, कमज़ोरी से बेहतर की तरफ, नाकिस से नक्शे पाक की तरफ। ये 2 चीज़ें हदायत का सामान कुरान मजीद ये दोनों हदायतें देता है। इसमें उन लोगों के लिए भी हदायत है जो गुमराही का शिकार है, वो इसको पढ़ेंगे तो हदायत पाएंगे, और उन लोगों के लिए भी है कि हैं तो वो हदायत पर ईमान पर हैं लेकिन तकवे में कमज़ोरी है, दिलों के अंदर खराबियां हैं, अखलाकी कमज़ोरियां हैं, ईमान पूरी तरह से ताकतवर नहीं है। ये चीज़ें फिर कुरान दुरुस्त करता है। तो कुरान मजीद में दोनों तरह की हदायत मौजूद है, गुमराही से हदायत की तरफ लाने वाला और कमज़ोरी से बेहतरी की तरफ लाने वाला। यूँ कह लीजिए कि ईमान देने वाला और फिर तकवा देने वाला, दोनों तरह की हदायतें इसके अंदर मौजूद हैं। तो हुदल लिन्नास, ये जो अल्लाह की सारी किताबें हैं, तौरात हो, इंजील हो, ज़बूर हो, कुरान मजीद हो, सोहफ़ इब्राहिमी हो, इन सब के अंदर ये लाजमी वस्फ है कि वो लोगों को हदायत देता है। फिर हदायत जो देता है वो भी उसके भी कुछ किस्में हैं, उसमें अकीदा भी है, उसमें अहकाम भी हैं, जो हदायत की बातें तालीमात कह लीजिए, जो तालीमात हैं उसकी भी 2-3 शक्लें हैं। उन दोनों तीनों शक्लों को समझना चाहिए। आपके अकायद हैं हदायत के अंदर, अहकाम है शरीयत के, और तसव्वुरात हैं। तसव्वुरात जो है वो आम तौर से बयान नहीं होते, लेकिन मसलन तौबा का तसव्वुर, गुनाह का तसव्वुर, ये तसव्वुरात हैं। ये तसव्वुरात भी जो हमारी फ्रेम ऑफ माइंड तश्कील करते हैं, वो तसव्वुरात भी कुरान मजीद में। तो तीनों तरह की हदायत कुरान मजीद में मौजूद है, अकीदा, अहकाम, रूल्स जो शरीयत के होते हैं, और तसव्वुरात, गुनाह का क्या तसव्वुर है, तौबा का क्या तसव्वुर है, गुनाह कबीरा किसको कहते हैं। ये तसव्वुरात अहम चीज़ है दीन की। तो ये तीनों चीज़ें हदायत का हिस्सा, उस पहलू से 2 हदायतें हैं, इस पहलू से تعلیمات کے پہلو سے تین قسمیں ہیں اور ہدایت پانے کے اعتبار سے دو ہدایتیں ہیں. یہ قرآن مجید کے اندر پوری طرح سے سمو دیا گیا ہے. اس کے ساتھ ساتھ کچھ چیزیں اضافی ہیں قرآن مجید میں, اس کو بھی سمجھ لینا چاہیے. قرآن مجید میری اور آپ کی نفسیات کو, ہماری مینٹیلیٹی کو, ہمارے اپروچ کو سامنے رکھ کر کلام کرتا. یہ میری آپ کی کتاب نہیں ہے. اس میں دنیا میں جتنے ٹائپ کے مزاج پائے جاتے ہیں ان سب کے لیے سامان ہے. اس لیے یہ واحد کتاب ہے کہ جو تکرار کرتی ہے اپنی باتوں کی, ریپیٹیشن ہے اس کے اندر, کہ وہ ایک بات کو 200 مقام پہ دہرائے گی. بعض آیتیں, بعض مضامین 500 مقامات پہ آئے ہیں, 120 پہ آئے ہیں, 130 پہ آئے ہیں. کیوں؟ کیونکہ ایک سیاق و سباق میں آپ کو بات سمجھ میں آنی ہے, دوسرے کانٹیکسٹ میں مجھے سمجھ میں آنی ہے, تیسرے میں آپ کو سمجھ میں آنی ہے. تو کانٹیکسٹ بدل کے اللہ تعالیٰ ہدایت کو پیش کرتے ہیں. اس لیے جو اس کو ویسے پڑھتے ہیں کہتے ہیں بڑی تکرار ہے اس کے اندر, یہ تو کوئی کتاب ہی نہیں ہے. لیکن دراصل وہ ایک بڑی قیمتی بات ہے جو میں آپ کر ہی نہیں سکتے, میں آپ کر ہی نہیں سکتے. اور اس میں میں اس کو کہا کرتا ہوں کہ قرآن مجید کا ڈیزائن کائنات کی طرح کا ہے. کائنات میں کتنی چیزیں رپیٹ ہوئی ہیں. آپ درختوں کی 20 قسمیں سامنے رکھ لیں, جڑ, تنا, پتے, پھول, پھل, آپ کو ہر جگہ ریپیٹیشن نظر آئے گی. لیکن کیا گلاب کا پھول اور چمبیلی کا پھول ایک ہی کام کرتا ہے؟ ریپیٹیشن آپ کو نظر آ رہی ہے کہ وہی جڑ ہے, وہی تنا ہے, ویسے ہی پتے ہیں, ویسے ہی پھول لگتے ہیں, لیکن چمبیلی کے پھول کا اثر اور ہے, مالٹے کا اور ہے, اس کا اور ہے, اس کا اور ہے. تو ریپیٹیشن ہو رہی ہے, لیکن سب کے لیے جو اس کا فروٹ نکل رہا ہے وہ سب کا ڈفرینٹ ہے, جو اس کے پھل پھول نکل رہے ہیں بالکل ڈفرینٹ ہے. ایسے ہی قرآن مجید کی آیتیں تکرار میں ہوں گی, لیکن ان کا پھل, ان کا ذائقہ, ان کے معنی, اس کی جو کہہ لیجئے کہ بات پہنچانے کا ابلاغ ہے, جو کمیونیکیشن ہے, اس کی فورس میں چینج آتی رہتی ہے, کبھی میرے لیے, کبھی آپ کے لیے, کبھی کسی اور مزاج کے لیے. تو یہ ہدل للناس ہو گیا. یہ میں نے چند پہلو واضح کیے ہیں. سچی بات ہے کہ اس پر گھنٹوں بات ہو سکتی ہے. وبینات من الہدا, یہ دوسری بات ہے. قرآن مجید ان کتابوں میں سے نہیں ہے کہ جو سمجھیے کہ کسی مولوی صاحب نے لکھ دی, اپنے عقیدے کو دھڑا دھڑ بیان کر دیا, بس نہ کوئی دلیل دی, نہ کوئی ثبوت دیا, کچھ نہیں. قرآن مجید کہتا ہے کہ میں نے اس میں ہدایت کی بینات بیان کی ہیں. بینات ان آیتوں کو اللہ تعالیٰ کہتے ہیں جو بالکل دو ٹوک ہوتی ہیں, لاجواب کر دیتی ہیں, ان کو ثابت شدہ باتیں کہہ لیجئے, ان کو آپ ایسی باتیں کہہ لیجئے کہ جس کو انکار کرنا ناممکن ہو جائے. تو قرآن مجید اپنی کتاب کو, لیکن یہ سٹائل اللہ تعالیٰ کا ہے, دلیل دینے کا انداز میرا آپ والا نہیں ہے, باتیں ثابت کرنے کا انداز فلسفیانہ نہیں ہے, بایولوجی والا نہیں ہے, فزکس والا نہیں ہے, اس میں بھی چیزیں ثابت کی جاتی ہیں, لیکن وہ استدلال نہیں ہے, یہ کچھ اور طرح کا استدلال ہے. مولانا فراہی وغیرہ اس کو یوں کہتے ہیں, اور ابن تیمیہ پرانے لوگوں میں شامل کر لیجئے, کہ یہ کچھ فطری رنگ کی چیز ہے. فطری رنگ کو سمجھ لیجئے تھوڑا سا, کیونکہ یہ مشکل موضوع ہے اور اس پر ہمارے یہاں بھی بہت ساری باتیں کہی جاتی ہیں, لیکن وہ پھر بھی واضح نہیں ہوتی. میری شخصیت کے, آپ کی شخصیت کے 20 پہلو ہیں. فرض کر لیجئے مثلا میرے اور آپ کے پاس عقل ہے, میرے اور آپ کے پاس اخلاقی شعور ہے, میرے اور آپ کے پاس سپرسٹیشن کا ایک پورا تصور ہے, کچھ وہم ہوتے ہیں, کچھ عقیدے ہوتے ہیں, کچھ نظریات ہوتے ہیں, میرے اور آپ کا کوئی کلچر ہے جس میں ہم پل بڑھ رہے ہوتے ہیں. یہ ساری چیزیں مل کر مجھے اور آپ کو بناتی ہیں. میں اور آپ فزکس نہیں ہیں, بایولوجی نہیں ہیں, میں اور آپ ایک انسان ہیں. تو قرآن مجید کا استدلال میرے سارے پہلوؤں کو سامنے رکھ کر ہوتا ہے, جبکہ بایولوجی میں بایولوجی کے اصول سامنے, اس کے میتھڈز ہوتے ہیں اس کے, اور فزکس میں فزکس کے اصول ہوں گے, میتھڈز ہوں گے جس پر بات کو ثابت کیا جائے گا. لیکن قرآن مجید انسانی سطح پہ بات کو کرتا ہے. اس لیے بعض لوگ اس میں محسوس کرتے ہیں کہ اللہ تعالیٰ شاید انسان بن کے ہم سے بات کر رہا ہے, کیونکہ وہ انسانی لیول پہ لے آتا ہے. اور انسانی لیول پہ وہ میرے دماغ کی جتنی چولہے ہیں, جتنی ونڈوز ہیں, ان سب کو یہ کھٹکھٹاتا ہے. کوئی علم ایسا نہیں, کوئی کتاب ایسی نہیں ہے کہ میرے تمام دماغ کے سارے پہلوؤں کو جھنجھوڑے, एक को यहाँ ले लेगा, दूसरे को वहाँ ले लेगा, तीसरे को वहाँ ले लेगा, और यूँ वो अपनी बातों को साबित कर देता है। इसमें इस तरह की दलीलें भी आएंगी कि क्या तुम नहीं देखते साए पलट गए, साए सजदा करते हैं, इस तरह की दलीलें भी आएंगी। और इस तरह की दलीलें भी आएंगी कि बताओ तौरात ले आओ, कहाँ लिखा है मैंने ये, इंजील ले आओ कहाँ लिखा है, इस तरह के दलाल भी आएंगे। क्यों? क्योंकि अब ये जो साए का पलटना है, साए का सजदा करना है, ये कोई उस तरह की लॉजिकल या साइंटिफिक टाइप दलील नहीं है, लेकिन ये इंसानों के लिए बहुत बड़ी दलील है। जिसको हम इंसान समझते हैं उसके लिए बहुत बड़ी दलील है कि साए सजदा कर रहा है। आप ज़रा शायरी को पढ़ते हैं तो क्यों सर धुनते हैं, उसमें इस तरह के नुक्ते पैदा किए हुए होते हैं, और तो कुछ नहीं होता। तो वो क्योंकि इंसान को ये चीज़ें तमसील होती है, ये दलील नहीं होती, इसको तमसील कहते हैं हम, कि मिसाल से बात समझाई जाती है कि ओहो ये काम हो रहा है। तो ये बैयनात मिन अल हुदा। फिर इसका एक पहलू नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा के ज़माने के लिहाज से है कि कुरान मजीद ने नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के वजूद के ज़रिए से, जिसको मैं पहले भी कई दफ़ा अपने इस दर्स की मजलिस में बयान कर चुका हूँ, कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात के ज़रिए से वो फुरकान बनाया, जिसका आगे लफ्ज़ भी ज़िक्र आ रहा है, कि जिसके ज़रिए से टेंजिबल तरीके से हवास के ज़रिए से सहाबा को बता दिया कि ये सच्चे रसूल हैं। ऐसे ही साबित किया था जैसे मैं आपके लिए इस वक्त साबित शुदा हूँ और आप मेरे लिए साबित शुदा हैं। तो नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की रसालत को उस हिस्ट्री के उस कॉन्टेक्स्ट में बिल्कुल साबित कर दिया था कि ज़रा इस आदमी को हाथ लगा कर बताओ, ये मेरा रसूल है, गालिब आकर रहेगा। 23 साल के अरसे में कोई मुवाफिक फैक्टर्स नहीं है, गालिब आ जाते हैं। और सारे जितने भी लीडर कामयाब होते हैं वो आवाम को उनकी कुछ पसंद की बातें देना चाहते हैं, मैं आपको रिस्क दूंगा, मईशत का निज़ाम लेकर आएंगे, टैक्स माफ़ कर देंगे, ये हो जाएगा वो हो जाएगा। नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम सारी बातें तोड़ने वाली करते हैं, तुम्हारे बुत गलत हैं, तुम्हारा फलानी चीज़ गलत है, फलानी चीज़। तो 23 साल के अरसे में गालिब आ जाते हैं। ये भी बैयना है, नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात खुद एक बड़ी दलील है कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम सच्चे रसूल थे और कुरान मजीद अल्लाह की किताब है। बल्कि मैं ये जसारत भी क्या करता हूँ कि नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह की भी दलील है कि वो अल्लाह मौजूद है। सारे रसूल तकरीबन कह लीजिए। तो बैयनात मिन अल हुदा, ये भी कुरान मजीद में दूसरी खूबी है कि ये कुछ तवहमात की किताब नहीं है, यकीनियात की किताब है। इसमें साबितशुदा हकीकतें हदायत के तौर पर बयान की गई हैं। वल फुरकान, और ये मीज़ान भी है, इसमें आप तोल सकते हैं कौन सी बात अल्लाह को पसंद है, कौन सी बात अल्लाह को पसंद नहीं है। आप इसमें तोल सकते हैं कि कौन सी बात हक है, कौन सी बातल है। आप इसमें तोल सकते हैं कि मेरा कौन सा रवैया जन्नत में ले जाने वाला है और कौन सा दोजख में ले जाने वाला है। आप इसमें तोल सकते हैं कि कौन सी तौरात में और इंजील में बात अल्लाह की बात है और कौन सी बात तौरात और इंजील में अल्लाह की बात नहीं है। आप इसमें तोल सकते हैं कि किस हदीस में सही बात पहुंच गई अब तक, किस हदीस में सही बात नहीं पहुंची। ये फुरकान है, यानी बेशुमार पहलुओं से मैंने चंद की तरफ इशारा कर दिया। ये कुरान मजीद नाजिल हुआ था। ऐसी किताब के बाद अब क्या करना चाहिए? ईद मनानी चाहिए ना, कि इतनी शानदार चीज़ हमें मिल गई है। उस ईद को मनाने के लिए अल्लाह ताला कह रहे हैं कि फ़मन शाहिदा मिनकुम अश्शहर फलयसुम, जिसको ये महीना मिल जाए ज़िंदगी में तो वो इसके रोज़े रखे। ये है इस हुक्म की वजह कि हमें जो पहला हुक्म था कि पहली उम्मतों पर जिस तरह से रोज़े फ़र्ज किए गए हैं, उसकी बजाय रमज़ान के 30 दिन के रोज़े या 29 दिन के रोज़े फ़र्ज कर दिए। वजह क्या है? कुरान का नज़ूल। और कुरान क्या चीज़ नाजिल हुई है? वो 3 लफ्ज़ों में अल्लाह ताला ने बता दिया। इसके बाद तुम्हें झूमना चाहिए ना, खुशियों से लोटपोट होना चाहिए। यहूद के यहाँ बाज़ किताबों में लिखा हुआ है उनके कि रोज़ा वो सजा समझते थे अल्लाह ताला की तरफ से, लेकिन कुरान मजीद से मालूम होता है कि नहीं, रोज़ा खुशी की चीज़ है। चुनाचे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपने विलादत के दिन, पैदाइश के दिन रोज़ा रखा करते थे खुशी के लिए। खुशी में इबादत की जाती है। हमारे जितने भी त्यौहार हैं उसमें देखिए कि 2 रकत नमाज से शुरू होते हैं, तो हमारे दीन में इबादत जज्बा शुक्र का इजहार है, खुशी का इजहार है, तकलीफ़ का या सज़ा का नहीं है कि जब 2 रकातें पढ़नी पड़ेंगी, जी अल्लाह ताला ने रमज़ान में कोताहियाँ हो गई थी तो उसकी सज़ा दे, नहीं ऐसा नहीं। तो हमारे त्यौहार भी इबादत वाले हैं और हमने जो ये रोज़े वगैरह, इसको एक वाक्य याद आ गया। एक यहूदी हज़रत उमर के पास आया कि जिस दिन ये आयत नाजिल हुई थी सूरह अल माईदा की कि अल यौमा अकमलतु लकुम दीन नेमती अतममतु अलैकुम नेमती वाली आयत, ये जिस दिन नाजिल हुई थी हम तो उस दिन ईद बना देते। हज़रत उमर ने कहा तुम्हें पता है ये कौन सा दिन था? उन्होंने कहा नहीं। उन्होंने कहा जुमे का दिन था तो हम हर जुमे को ईद मनाते हैं, और तुम्हें पता है कौन सा दिन था? उसने कहा नहीं। उन्होंने कहा हज का दिन था, तो हज भी ईद है और जुमा भी ईद है, तो हमने तो छोड़ा नहीं इसको, दोनों पहलुओं से सालाना बुनियादों पर भी मना रहे हैं और वीकली बुनियादों पर भी मना रहे हैं। तो ये बात ठीक है कि जब नेमत खुदा की तरफ से इस तरह के कोई बड़ा इनाम मिले तो खुश होना चाहिए। उस खुशी में फरमाया कि तुम्हें जो भी महीना पाए रमज़ान का उसके रोज़े रखें, इससे गिनती फ़र्ज हो गई। रमज़ान जितने दिनों का होगा उतने रोज़े रखने पड़ेंगे। चुनाचे उम्मत सदियों से इसी असूल पर रमज़ान पूरे रोज़े रखती है, 29 हो तो 29, 30 हो जाए तो 30। तो ऊपर जो मादूदात था उसको अब वाज़े कर दिया कि मादूदात का मतलब क्या है, कि रमज़ान के पूरे महीने के रोज़े रखने होंगे। तो वमन काना मरीजन अवला सफ़रिन फ़ाइदतुन मिन अय्याम अखर। अब चूँकि पहला हुक्म उठा लिया जा रहा है तो फरमाया कि जो तुम में से मरीज़ हो यानी बीमार हो जाए रमज़ान के दिनों में या सफ़र पे जाना पड़ जाए उसको, तो उसको गिनती पूरी करनी है दूसरे दिनों में, बस आगे फिदी वाली बात नहीं कही है। युरीदुल्लाहु बिकुमुल युस्र, ये आयत इस बात का करीना है कि पिछला कानून सख्त था। फरमाया कि मैं इसलिए फ़िदिये का कानून उठा रहा हूँ कि अल्लाह ताला तुम्हारे साथ आसानी चाहते हैं, मुश्किल नहीं चाहते। तो पहले कानून मुश्किल था, पूरी उम्मत उसकी मुतहम्मल नहीं हो सकती थी कि सफ़र में जाएं और साथ फ़िदिया भी दें और गिनती भी बाद में पूरी करें। उसको नरम कर दिया गया है कि बस तुमने गिनती पूरी करनी है, फ़िदिया देने की ज़िम्मेदारी मैं नहीं ले रहा हूँ। तो फिदिया कोई रुख्सत नहीं थी, सख्ती थी, उसको नरम किया गया है। तो युरीदुल्लाहु बिकुमुल युस्र वला युरीदुकुम बिकुमुल उस्र, तो अल्लाह ताला तुम्हारे साथ आसानी चाहते हैं, तुम्हारे साथ तंगी नहीं चाहते हैं। तो अब ये कानून के अंदर जो नरमी की गई है उसकी वजह बता दी मैंने। जैसे पहले भी अर्ज़ किया था कि उम्मत के दो दौर हैं, एक अकाबर सहाबा का दौर है जिसमें वो लोग शामिल हुए थे जो सारी दुनिया की मुखालफत लेकर नबी अकरम सल्लम के साथ खड़े थे, इनके ऊपर जितना चाहे बोई डाल दें, बदर में लेकर उतर जाएं, 313 को 1200 के मुकाबले में लड़ जाएंगे, कोई मसला नहीं है। लेकिन फिर बाद में हमारे जैसे कमज़ोर लोग भी शामिल हो गए तो नरमी कर दी। अब ये जो कानून है ये मेरे आपके लिए है, अबू बकर उमर ने उसी तरह के रोज़े रखे कि अगर सफ़र पर जाएंगे तो फ़िदिया भी देंगे। तो फरमाया कि मैं तुम्हारे लिए आसानी चाहता हूँ। शरीयत के अंदर अल्लाह ने हमेशा ये ज़ाब्ता रखा है कि कोई ऐसा कानून नहीं देते अल्लाह ताला कि जो हमारे लिए करना नामुमकिन हो जाए। तो हम 17-18 घंटे की प्यास भूख बर्दाश्त कर सकते हैं, और पुरानी उम्मतों से भी ये भी साबित है कि वो 22 घंटों की भी भूख बर्दाश्त कर लेते थे, प्यास बर्दाश्त कर लेते थे। तो ये कोई मुश्किल काम नहीं है, 24 घंटे का भी अगर रोज़ा अल्लाह ताला फ़र्ज़ कर लेते तो हम रख सकते थे, लेकिन अल्लाह ताला ने दोनों तरफ से नरमी कर दी है। आगे कानून में मज़ीद अल्लाह ताला वाज़े करेंगे जब कि कब से कब रोज़ा रखना है, लेकिन बहरहाल यहाँ इतनी बात हो रही है कि जो फ़िदिये की पाबंदी थी वो अल्लाह ताला ने उठा ली है और उसकी वजह बता दी है कि अल्लाह ताला तुम्हारे साथ आसानी करना चाहते हैं, तुम्हें तंगी में नहीं डालना चाहते। क्योंकि रोज़ा रखने वाले सारे एक जैसे साहिब सरवत नहीं हो सकते कि रोज़ा भी रखें, और बाद लोगों के लिए रोज़ा रखना मुश्किल हो जाता है। लेकिन अकाबर साहब ये भी कर सकते थे, वो फ़िदिया भी दे लें, खाना भी खिला लेंगे, क्योंकि उनके ईमान की ताकत और तरह की थी। वो अल्लाह हमें भी वैसा ईमान नसीब करे, लेकिन बहरहाल हमारे लिए शरीयत नरम कर दी गई है। तो अब देखिए कानून क्या, पहले कानून ये था अकाबर साहबा के लिए कि रोज़े रमज़ान के फ़र्ज़ किए जा रहे थे, और फ़र्ज़ करने में सफ़र में और बीमारी में रमज़ान के दिनों में रोज़े पूरे करने का रुख्सत दी गई थी, लेकिन बाद में गिनती पूरी करनी थी। और जो इस हालत में रोज़ा छोड़े सफ़र की वजह से कि उसकी सेहत अच्छी थी, तंदुरुस्त था, रोज़ा रख सकता था, تو اس کو کہا گیا کہ تم نے روزہ بھی پورا کرنا ہے بعد میں اور فدیہ بھی دینا ہے. یہ سخت قانون تھا. اس کے بعد نرم قانون دیا گیا اور دن بھی متعین کر دیا گیا کہ اب کس مہینے میں روزہ رکھنا ہے. تو رمضان کے مہینے جو ہیں وہ مقرر کر دیا گیا اور اس کی وجہ یہ بتائی کہ قرآن مجید جیسی نعمت تمہیں دی گئی تو اس کے شکرانے میں تم نے روزہ رکھنا ہے. اور اب جو مریض ہوگا اور جو سفر پہ جائے گا تو وہ روزہ چھوڑے گا تو بس گنتی بعد میں پوری کرے گا, اس سے زیادہ اس کے اوپر کوئی ذمہ داری نہیں ہے. یہ نرمی اس لیے کی گئی ہے کہ اللہ تعالیٰ تمہارے ساتھ آسانی چاہتے ہیں کہ تمہارے لیے شریعت مشکل نہ ہو جائے. والے تکمل العدۃ, اور اس لیے میں نے نرمی کی ہے, اللہ تعالیٰ یہ چاہتے ہیں کہ تم گنتی بھی پوری کرو. والے تکبر اللہ, اور اس لیے بھی کہ اللہ تعالیٰ کی بڑائی بیان کرو. علامہ ہدا کو, جو تم نے جو اس نے تمہیں ہدایت دی ہے. اب جو پہلے روزہ فرض کرنے کی بات کہی تھی اس کو دوبارہ دہرایا ہے کہ قرآن مجید ہدایت کی کتاب ہے تو اس پر تمہیں اللہ کی بڑائی بیان کرنی ہے. تو اب روزے, رمضان کے روزے بعد میں گنتی پوری کرنے کے پہلا مقصد یہ بتایا کہ میں نرمی کر دی ہے. دوسرا یہ بتایا کہ گنتی پوری ہونی چاہیے. وہ پہلے بھی کہا تھا کہ گنتی پوری ہونا ضروری ہے, گنتی پوری کرنی چاہیے, اور یہ بھی بتا دیا تاکہ تم اللہ کی بڑائی بیان کرو جو اس نے تمہیں ہدایت دی. اب جو پیچھے میں خوشی کی بات کر رہا تھا کہ قرآن جیسی کتاب ملنے پر خوشی کے وجہ سے ہمیں روزے رکھنا ہے, اس کو اللہ تعالیٰ نے لتکبر اللہ کے لفظ سے بیان کیا, تم اللہ کی بڑائی بیان کرو, اللہ کی عظمت بیان کرو. اللہ کی عظمت بیان کرنے کا مطلب یہ نہیں ہے کہ ہم بیٹھ کے اللہ بڑا ہے اللہ بڑا ہے کہتے رہیں, یہ مطلب نہیں ہے. جب مثال کے طور پر والد صاحب کہیں کہ میں تمہارا والد ہوں مجھے والد سمجھا کرو, تو اس کا کیا مطلب ہوگا؟ یہ نہیں کہ وہ سارا دن بیٹھ کے تسبیح کرتا ہے آپ میرے والد ہیں آپ میرے والد ہیں. نہیں, اس کو والد کے ساتھ جو احترام ہوتا ہے وہ کرنا ہے, والد کے جو باتیں ماننی ہوتی ہیں وہ ماننی پڑیں گی, غصہ بھی آئے تو غصے کو ضبط کرنا پڑے گا, ڈانٹ پڑ رہی ہے تو صبر سے سہنا پڑے گا, تو والد ثابت ہو جائیں گے کہ آپ والد ہیں. ایسے ہی اللہ کی بڑائی بیان کرنے کا مطلب ہے کہ روزے رکھ کے پورے کرو, پوری دیانتداری سے روزے رکھو, تقوی کے ساتھ روزے رکھو, پوری پاسداری کے ساتھ روزے رکھو. تو تمہارے روزے رکھنے سے یہ عظمت ثابت ہو کہ تم اللہ کے بندے ہو اور اللہ تمہارا خدا ہے. تو خدا کی عظمت ثابت ہونی چاہیے تمہارے عمل سے, رویے سے. یہ کیوں ضروری ہے؟ یہ اس لیے ضروری ہے کہ دیکھیے, میں اپنے آپ کو کیسے ثابت کروں کہ اللہ میں آپ کا بندہ ہوں اور میں آپ کو خدا مانتا ہوں, اس کی ضرورت ہے. تو میں نے اپنے آپ کو خدا کے بندوں میں رجسٹر کروانا ہے جو یہ مانتے ہوں کہ اللہ میرا خدا ہے. یہ کام کرنے کے لیے اس کو اللہ تعالیٰ لے تو کبیر اللہ کہہ رہے ہیں کہ اللہ کی جو عظمت ہے, جو خدا کا خدا ہونا ہے, اس کو مانو. مانو کس وجہ سے؟ کہ اس نے تمہیں ہدایت دی ہے, قرآن جیسی کتاب دی ہے. وَلَعَلَّكُمْ تَشْكُرُونَ, اور تاکہ تم شکر گزاری اختیار کرو. شکر کے بارے میں عرض کر چکا ہوں پہلے بھی کئی دفعہ کہ شکر دراصل کسی رویے, کسی عمل کے جواب میں ویسا ہی عمل کرنا ہے, کسی معاملے کے جواب میں ویسا ہی معاملہ کرنا ہے, اس کو اچھے طریقے سے اکنالج کرنا, اس کو اچھے طریقے سے اس پر ریئیکٹ کرنا. یہ لازمی, شکر کا مطلب یہی ہے. تو مثال کے طور پر آپ مجھے کھانا کھلائیں اور میں آپ کو دھکے دوں تو یہ شکر نہیں ہوگا. آپ میری عزت کریں اور میں آپ کو ذلیل کروں تو یہ شکر نہیں ہوگا. تو شکر کا مطلب ہے کہ خدا نے نعمتیں دی ہیں تو بندے بن کر رہو, اس نے کھلایا ہے پلایا ہے تو نمک حرام نہ بنو, نمک حلال کرو, اور وہ ہمیں کسی مشکل میں ڈال رہا ہے تو چونکہ اس نے, وہ خدا ہے تو اس کے اعتبار سے خدا کی بندگی کے احساس سے مشکل کو قبول کرو, یہ شکر ہو جائے گا. تو شکر دراصل خدا, باپ کے ساتھ بیٹا بن کر رہنا شکر ہے, ماں کے ساتھ بیٹا بن کر رہنا شکر ہے, اور خدا کے ساتھ اس کا بندہ بن کر رہنا شکر ہے. تو اس کی طرف سے آنے والی مشکلیں, اس کی طرف سے آنے والی خوشیاں, ہر ایک کو ہم نے اس طرح سے دیکھنا ہے, اس طرح سے قبول کرنا ہے کہ یہ خدا کی طرف سے آئی ہیں. تو یہ تشکرون ہو جائے گا اگر آپ صحیح رویہ اختیار کریں گے, صحیح طریقے سے اس کو معاملے کو کریں گے تو یہ لعلکم تشکرون ہو جائے گا. تب یہ روزے کی دو بڑی حکمتیں اور واضح کی گئیں. پہلی بات یہ کہ رمضان کے اندر قرآن نازل ہونے کی وجہ سے اس مہینے کو سیلیبریشن کا مہینہ بنا دیا گیا ہے, اور اس میں روزے رکھ کر ہم اس کو سیلیبریٹ کریں گے. اور پھر تین مزید باتیں بتائیں گئیں کہ گنتی پوری کرنے کا حکم کیوں دیا ہے اور فدیے کا حکم کیوں اٹھا لیا ہے, تاکہ تمہارے لیے آسانی ہو اور گنتی بھی پوری ہو جائے جو اللہ تعالیٰ کرنا چاہتے ہیں, اور تاکہ اللہ کی عظمت بھی بیان ہو اور تم شکر گزار بھی کرو. اب سوال یہاں ذہنوں میں پیدا ہو رہا ہوگا کہ گنتی پر اتنا زور کیوں ہے. اہم بات ہے کہ بھائی اللہ نے فرما برداری چیک کرنی ہے نا, تو ایک روزے سے بھی ہو سکتی تھی, ایک ہفتے کے روزے سے بھی ہو سکتی تھی, فطری سی بات ہے. ہو جب ٹیسٹ ہو گیا جی, ہر مہینے کے تین روزوں سے بھی ہو سکتی تھی. تو یہ اتنی گنتی پر اللہ تعالیٰ اصرار کیوں کر رہے ہیں؟ اس کی ایک وجہ ہے, اگر آپ ایک روزہ رکھیں اور پھر چھوڑ دیں اور 30 روزے رکھیں اور پھر چھوڑیں تو آپ کو صاف فرق نظر آئے گا. 30 روزوں نے جو آپ کی توڑ پھوڑ کرنی ہے, مزاج درست کرنا ہے, وہ ایک روزہ, دو روزے, تین روزے نہیں کرتے. تو رمضان کا جو فیضان ہے, جو فائدہ ہے, اس کو مکمل معنی میں حاصل کرنے کے لیے 30 دنوں میں سے گزرنا ضروری ہے. اس لیے اللہ تعالیٰ چاہتے ہیں کہ ہم انہی دنوں میں روزے پورے کریں, سوائے اس کے کہ مرض ہو جائے یا سفر پہ جانا پڑ جائے, ممکن نہ رہے. تو ممکن نہ رہے تو ٹھیک ہے, اور اگر ممکن ہے تو پھر روزے پورے کرنے چاہیے. ان کا 30 دنوں میں اکٹھے آنا یہ زیادہ فائدہ مند ہے. وہ ہمارے اندر جو توڑ پھوڑ کرنی ہے, ضمیر کو طاقتور کرنا ہے, ہمارے نفس کو جو کمزور کرنا ہے, ہمارے اندر جو تقوی کی وہ کہہ لیجئے کہ طاقتیں ابھارنی ہیں, وہ 30 دنوں کے بغیر نہیں ہوتا. یہ واضح ہے. اپنے روزے رکھ کر آپ آج تجربہ کریں, رمضان کے تو روزے رکھے آپ نے, کیا وہ عادتیں پختہ ہوتی ہیں جو 30 دن کے بعد پختہ ہوتی ہیں؟ نہیں ہوتی. 30 دن کے روزے رکھنا اس لیے ضروری ہے کہ اس کا فائدہ, جو روزے نے فائدہ دینا ہے وہ 30 دنوں کے بعد ہی ہوتا ہے. ہاں, صحت کا ہو سکتا ہے کہ آپ ہفتے میں ایک رکھ لیں تب بھی صحت ٹھیک ہو جائے گی, لیکن یہ دماغی صحت, قلبی صحت کا روزہ ہے, جسمانی صحت کا نہیں ہے. اس لیے اس میں اگر اللہ تعالیٰ صحت والا روزہ رکھنا چاہتے تو پانی کے ساتھ رکھتے ہیں, کہ پانی پیتے رہیں روزہ رکھتے رہیں. نہیں, یہ صحت والا روزہ نہیں ہے, یہ دماغی اور قلبی صحت کا روزہ ہے, جسمانی صحت کا روزہ نہیں ہے. تو اس کے لیے ضروری تھا کہ وہ ایک لمبے پروگرام میں سے گزرا جائے ہر سال. تو یہ 29 اور 30 دن کا جو پروگرام ہے, یہ اس لیے رکھا گیا تاکہ ہمارے اندر لعلکم تتقون, تقویٰ پیدا ہو. تو جو تقوی کی وجہ بتائی گئی ہے وہ 30 دنوں میں سے گزرنے بغیر پیدا نہیں ہوتی. تو اس لیے دنوں کے اوپر زور ہے, اور انہی دنوں میں زور ہے جن میں روزے رکھے جاتے ہیں. اور پھر قرآن کے نزول کی وجہ سے رمضان کو ایک برکت حاصل ہے, وہ برکتیں سمیٹنے کے لیے بھی ان دنوں میں روزے رکھنا ہے. وہ برکتیں جو ہیں وہ آپ محسوس کر سکتے ہیں, کیونکہ سارے جب ایک ہی مہینے میں روزے رکھتے ہیں تو پورا ایک ماحول بنتا ہے. وہ اگر آپ اگر کسی وقت روزے چھٹ جائیں اور آپ اکیلے رکھیں تو وہ ماحول نہیں بنتا. تو پورے ایک سائنس ہے اس کے پیچھے, نفسیات کی, اور جو اللہ تعالیٰ نے پیش نظر رکھی ہے. تو یہاں پہ روک لیتے ہیں جی, کچھ ٹائم ہو گیا ہے, تو میں سوالات کے لیے حاضر ہوں. وآخر دعوانا الحمدللہ رب العالمین.